खुदावन में आप सबकी सलामती हो। आए हम सब खुदावन के हजूर झुके, अपने आप को उसके सामने खाकसार कर देंगे, अपने आप को खाली करेंगे, ताकि हम उसके कलाम से, उसकी सच्चाई से भर जाएं और अपने अपने दिल की हालत का जायजा लेंगे। खामोशी में पहला यूहन्ना पहला बाप उसकी नवीयत को जहन में रखते हुए कि वो हमें, जब भी हम उसके पास थके मांदे आते हैं, वो हमारे सारे बोझ को, हमारी सारी नाराजगी को पाक धोकर पाक और साफ करता है। आए हम खुदावंद के हुजूर झुके। हर एक के पास मौका है। खुदा बाप, तेरे नाम की तारीफ, तेरे नाम की हम, तेरे नाम की सताइश हो। खुदावन खुदा हम में से हर एक को सगिर्द की जबान दे, ताकि हम तेरे कलाम को सुने और खुदावन उन गुमशुदा और खुदावन खुदा बेहौसलों को और खुदावन खुदा उन थके मादों को खुदावन खुदा तसल्ली का कलाम सुनाने वाले बने। हमें हर रोज खुदावन खुदा हर सुबह खुदावन खुदा अपने शिनवा बना, ताकि हम तेरे फजल के तख्त के पास आए, जैसे बियाबान में तेरे लोग, तू हर रोज के लिए उनका, तूने जो इंतजाम किया था खुदावंद ने मन हेता था, इसी तरह खुदावंद तूने कहा कि आदमी सिर्फ रोटी ही से नहीं बल्कि हर वो बात जो मेरे मुंह से निकलती है जीता रहेगा। खुदावंद हम तेरे हजूर हाजिर हैं, जैसे बियाबानों में तू मन बरसाता रहा, इस वक्त तेरे तख्त के पास हाजिर हैं तेरे बेटियों और बेटों की सूरत में। हमारी रूहानी रोटी आज हमें दे, ताकि हम इस दम तोड़ती, इस तारीखी और इस बंजर और खुदाउन खुदा बदरूहों और तासीरों और शरारत की उन सारी रूहानी फौजों से भरी हुई इस जंग में खुदाउन खुदा कसरत से मजबूत बने और सेहतमंद दिल हासिल करके तेरी नुमाइंदगी करने वाले बने। सुनने वालों को बड़ी बरकत दे और तेरा पाकरू जो हम में मौजूद है हम सबको हिकमत और दनाई दे, और सुनने वाले दुनिया के तमाम इलाकों में इस पैगाम के वसीला से उन सुनने वालों को बड़ी बरकत दे। यीशु मसीह के नाम में ये दुआ मांगते हैं, आमीन। मेरे साथ निकालें पहला करंथियों उसका आठवां बाप, उसकी पहली पांच आयात में से, छह आयात में से हम खुदावंद के कलाम में से गहरी सच्चाइयों को सीख रहे हैं। और हमारा मुसलसल जो मजमून है, हमने जो मुतालिया शुरू किया है लूका की अंजील में से, उसका 19वां बाब 11वीं आयत से 27वीं आयत तक की तमसील। और हमने पहले आसमान के बारे में सीखा, हम दूसरे आसमान के बारे में सीख रहे हैं। और हम दूसरे आसमान के बारे में खुदावंद के कलाम में से मुतालिया कर रहे हैं। और ये जरूरी है कि हम इन भेदों के बारे में, इन सच्चाइयों के बारे में सीखें। सो पहला करंथियों उसका आठवां बाप, हम उसकी पहली छह आयात में से देख रहे हैं, लेकिन आज हम सिर्फ पांचवीं आयत पर ही गौर करेंगे। इससे पहले कि हम इस हवाला पर सीखना शुरू करें, जैसा कि हम जानते हैं कि मसीही ईमानदार की हैसियत से मसीही होते हुए बाइबल मुकद्दस ईमानदारों को सूरमा, एलची, सिपाही, फौजी और बहुत से दूसरे नामों से पुकारती है। और हम मसीह में उसके सिपाही हैं, उसके सूरमा हैं, और हमारी जंग, ईमानदारों की जंग शरारत की उन रूहानी फौजों के साथ और जिस्म की उन सारी ख्वाहिशों के साथ है जो इस दुनिया, इस तरीकी के हाकम के सपुर्द है, उसके मुख्तियारी में है। और वो चाहता है कि हर कोई उन ख्वाहिशों को, उन सारी बुरी बातों को और उसकी परस्तश और उसकी अकीदत करें बजाय के सच्चे हकीकी खुदा की। और हम इसके बारे में सीख रहे हैं। हमने पिछले दिनों में देखा इसियों छठा बाप उसकी 10 से 12 आयत में कि गर्ज खुदावन में और उसकी कुदरत के जोर में मजबूत बनो और खुदा के सब हथियार बांध लो ताकि अबलीस के मंसूबे के मुकाबले में कायम रह सको। यहां पर हम सूरमा के तौर पर, सिपाही के तौर पर, सवार के तौर पर, मसीही सिपाही के तौर पर नजर आते हैं ईमानदार। और पलूस कहता है कि खुदा में मजबूत बनो। क्यों मजबूत बनने की जरूरत है? क्योंकि हमारी कुश्ती खून और गोश्त नहीं बल्कि शरारत की उन रहानी फौजों के साथ है जो आसमानी मकामों में है, आसमानी मकामों में बसी हुई हैं, और हम दूसरे आसमान के बारे में सीख रहे हैं। और हमने देखा कि दूसरे आसमान पर क्या कुछ है, दूसरे आसमान में क्या है, और दूसरे आसमान में कौन सी मखलूक बसी हुई है। क्यों इन बातों की जरूरत है कलाम खुदा में से सीखने की? जैसे कि कोई फौजी जब फौज में भर्ती होता है तो वो सीखता है कि किस तरह उसने उन हथियारों को इस्तेमाल करना है ताकि जब वो जंग के लिए जाए, जब वो तैयार हो जाए तो वो अपने दुश्मन का मुकाबला करने वाला बने। इसी तरह रूहानी तौर पर हम भी फौजी की हैसियत से हैं और हमें सीखने की जरूरत है। जैसे दुनियावी फौजी सीखते हैं और तैयार होते हैं ताकि हथियारों को चलाएं और बहुत से दूसरे दापा पेज सीखते हैं, इसी तरह रूहानी तौर पर हमें भी जानने की जरूरत है अपने मुखालफ के मंसूबों के बारे में, उस झूठों के बारे में, जलते हुए तीरों के बारे में और उसकी सारी जाली स्कीमों के बारे में, उन नकली बातों की बारे में जो वो घड़ कर पेश करता है। और हम सीख रहे हैं दूसरे आसमान की मखलूक जो के अबलीस, उसके घुराए हुए फरिश्ते और वो तमाम नापाक बदरूहे हैं, नाफरमानी के फर्जंद जिसे कहा गया है बाइबल मुकद्दस में, अबलीस के पैरोकार कहा गया है, हलाकत के फर्जंद कहा गया है, बदरूहे कहा गया है, गंदी बदरूहे, शहवत परस्ती की बदरूहे और खुदा की नाफरमान और बहुत से नामों के साथ साथ उन्हें कहा गया है कि इस जमीन पर बहुत से खुदा और खुदावन कहलाते हैं। ये वो सब बदरूहे हैं जो इस जमीन पर पाई जाती हैं और कसरत से हैं। आप खुदा का मकदस हैं। घबराने की या परेशान होने की जरूरत नहीं कि बदरुओं का नाम या शैतान या अबलीस का नाम लिया जा रहा है। आप खुदा का मकदस हैं। जैसे फौजी को हथियार हासिल होते हैं, आपको भी रूहुल कुद्दस की कुदरत हासिल है, आपको खुदा का कलाम हासिल है। और ये किस लिए है? पालूस रसूल कहता है कि हमें सीखने की जरूरत है, हमें अपने आप को तैयार करने की जरूरत है, हमें अपने आप को ट्रेन करने की जरूरत है। और हमारी ट्रेनिंग के लिए, हमारी सिखलाई के लिए खुदावन ने हमें एक मददगार दिया है और वो मददगार रूहुल कुद्दस है। रूहुल कुद्दस है और हम इस जमीन पर फौजी की मानद हैं अपने कमांडर खुदावंद यीशु मसीह जो के हमारा हुक्मरान है। उसके बारे में जानना है, उसकी मर्जी को पूरा करना है, क्योंकि इस जमीन पर पहला करंथियों उसका 8 बाप उसकी 5वीं आयत के मुताबिक पालूस उसूल कहता है, अगरचे आसमान व जमीन में बहुत से खुदा कहलाते हैं, यानी कि आसमान और जमीन में, दूसरे आसमान पर, पहले आसमान पर, जमीन पर बहुत से खुदा कहलाते हैं, चुनाचे बथेरे खुदावंद और बथेरे खुदा और खुदावंद हैं। आप इसका अंदाजा लगा सकते हैं कि जमीन और आसमान पर कितने खुदा पाए जाते हैं। आप आज इसका मौजूदा दौर में अंदाजा लगा सकते हैं, दुनिया भर में आप देख सकते हैं, आप टीवी के वसीला से अपने इर्द गिर्द बहुत से ईमानदारों और बहुत से दूसरे लोगों में देख सकते हैं कि कितने खुदा पाए जाते हैं। जैसे बनी इसराइल कौम में बहुत से खुदाओं को उन्होंने बना लिया और वो खुदा क्या हैं? कुछ लकड़ी के, कुछ पत्थर के, कुछ गाय, कुछ बैल, कुछ बांदर, कुछ चिड़ी परिंदे और इंसान और औरत की शबीह पर उन्होंने उनको बनाया और उनकी प्रस्तुति करना शुरू की। ये है वो दूसरे आसमान की मखलूक जिसके साथ, ये वो शरारत की रूहानी फौजें हैं जिनके साथ हर एक मसीही ईमानदार की क्या है, कुश्ती है, जंग है, लड़ाई है। लेकिन बहुत से ईमानदार इससे वाकिफ नहीं, बहुत से ईमानदार इस जिम्मेदारी से अपनी कन्नी करताते हैं, जिसे कहते हैं उसे उसका इनकार करते हैं। इसीलिए पालूस रसूल कहता है कि हमें जानने की जरूरत है कि अगरचे आसमान जमीन में बहुत से खुदा हैं, ये खुदा किस किस रूप में नजर आते हैं। मेरे साथ निकाले, आज हम इस पर थोड़ा सा और गौर करेंगे और फिर हम आगे बढ़ेंगे तीसरे आसमान के बारे में सीखने के तीसरे आसमान पर क्या कुछ है। सो मेरे साथ निकालें इमाल उसका सातवां बाप। इससे पहले कि हम किसी और जगह से शुरू करें, मैं चाहता हूं कि बाइबल मुकद्दस में जिन कहानियों को आप सुनते आए हैं उनकी तरफ आपकी तवज्जो दिलाऊं। ये आसमान पर और जमीन पर कहलाने वाले खुदावंद और खुदा कौन है? हम देखते हैं दुनिया भर में लोग सूरज की पूजा करते हैं, लोग चांद की पूजा करते हैं, लोग सितारों की पूजा करते हैं, लोग बांदर की पूजा करते हैं, लोग औरतों की, लोग जानवरों की, लोग आदमियों की पूजा करते हैं, लोग गाय बैल भैंसों की पूजा करते हैं। और ये वो सब क्या हैं? मुखालफ की तरफ से बने धड़े और ढाए बने धड़े और ढाले हुए खुदा हैं जो अपने आप को खुदा के सामने खड़ा करते हैं, जो खुदा की मुखालफत में हैं। और ये वो सब अबलीस की तासीरें हैं, अबलीस के वो झूठ और अबलीस की क्या है हुकूमत में वो तमाम उसकी पैरोकार बद्रूहे हैं जो उसकी मर्जी को पूरा करते हैं। और उनका काम क्या है? लोगों को बहकाना, लोगों को तारीकी की राह पर चलाना। और ऐसा ही बनी इसराइल कौम में हुआ। मेरे साथ निकालें इमाल सात बाप। सात बाप को जब हम देखते हैं तो ये स्टिफनेस का वाज है। स्टिफनेस ने पैगाम दिया उस वक्त इमाल की, जो के इब्तदाई कलीसिया में, तो हम यहां पर देखते हैं वो हालत बयान करता है कि मूसा किस तरह कोहे सीना पर जब खुदा ने उसको अपने आप पर जाहर किया और खुदा ने उसे कहा कि तू जा और मिस्र में जाकर मेरी कौम को गुलामी से निकाल, और जब वो उनको गुलामी से निकाल आया और वो बियाबान में थे तो क्या हुआ? जब मूसा दोबारा 10 हुक्म हासिल करने के लिए खुदा की हजूरी में गया और देर आने में देर लगी तो उन्होंने हारून को मजबूर किया और कहा कि हमारे लिए माबूद बना। इमाल सात बाप उसकी 39वीं आयत से पढ़ूंगा आपके लिए। यहां पर यूं लिखा है, मगर हमारे बाप दादा ने उसके फरमा बरदार होना ना चाहा, किसके? खुदावन खुदा के, बल्कि उसको हटा दिया और उनके दिल मिस्र की तरफ मायल हुए। मिस्र की वो रोटियां, मिस्र के वो खुदा, जिसमें हम देखते हैं कि फराउन अपने आप को मिस्र का खुदा कहता था और उसके बुत थे। और ये लोग जो 300 साल तक मिस्र की गुलामी में रहे और वहां पर उनके खुदाओं को जानते रहे, उसके खाने, उसके सारी बातें, वो सारी शहवत की बातें उन्हें याद आती थी। और उन्होंने क्या किया? अबलीस के झूठों में आकर कहा गया कि उन्होंने खुदा को भुलाया, अपने दिलों को उसकी तरफ से हटाकर मिस्र की तरफ लगाया। और उन्होंने हारून को 40वीं आयत से, और उन्होंने हारून से कहा कि हमारे लिए ऐसा मबूद बना جو ہمارے آگے آگے چلے، کیونکہ یہ موسیٰ جو ہمیں مصر سے، ملک مصر سے نکال آیا، ہم نہیں جانتے کہ وہ کیا ہوا۔ اور ان کی یہ سوچ تھی کہ موسیٰ نے آنے میں دیر لگائی پہاڑ سے، ہو سکتا ہے وہ مر گیا ہے، اس لیے تو ہمارے لیے خدا بنا ہارون، جس کی ہم پرستش کریں، جو ہمارے آگے آگے چلے۔ اور یہاں پر ہم دیکھتے ہیں ابلیس، شیطان، جس کا مقصد کیا ہے کہ وہ دنیا کو گمراہ کرے، اور ابتدا ہی سے وہ گمراہ کرنے والا ہے۔ اس نے پیدائش میں، پیدائش سے پہلے ہم شروع کرتے ہیں آسمان پر، بکاشفا کی کتاب 12 باب اس کی 3 اور 4 آیت میں لکھا ہے، اس نے 3 تہائی فرشتوں کو اپنی دم سے، 3 تہائی فرشتوں کو اپنے ساتھ ملا لیا۔ اور یہ وہ تمام تہائی فرشتے کون ہیں؟ وہ نافرمان فرشتے جنہوں نے خدا کے خلاف بغاوت کی، جو آج بدروحیں کہلاتی ہیں، جو آج ناپاک روحیں ہیں، جو چاہتی ہیں کہ انسان نجات سے، جو چاہتی ہیں کہ انسان خدا کی دی ہوئی برکتوں، نعمتوں اور خدا کے کلام سے واقف نہ ہوں۔ اور انہوں نے کیا کہا کہ ہمارے لیے معبود بنا جو ہمارے آگے آگے چلے۔ یہ موسیٰ جو ہمیں ملک مصر سے نکال آیا، ہم نہیں جانتے کہ وہ کیا ہوا، یعنی کہ وہ مر گیا، ہمیں خدا کی ضرورت ہے جو ہمارے آگے آگے چلے۔ اور انہوں نے کیا کیا؟ انہوں نے بچھڑا بنایا، گھاس پھوس کھانے والا بچھڑا۔ اور زبور نویس کہتا ہے، خداوند ہم کو نہیں، خداوند جلال ہم کو نہیں، زبور 115، وہاں پر زبور نویس بڑے واضح طور پر ان گائے، بھیل، بے بچھڑوں کو، جن میں باندر کی صورت میں ہیں، جن میں سورج، چاند، ستارے، عورت، لکڑ، پتھر اور بہت سی صورت میں خدا بدروہیں جو اپنے آپ کو خدا کہتی ہیں نظر آتی ہیں۔ اور زبور نویس ہمیں کہتا ہے، زبور 115، ہم کو نہیں اے خداوند، ہم کو نہیں، بلکہ تو اپنے ہی نام کو اپنی شفقت اور سچائی کی خاطر جلال بخش۔ قومیں کیوں کہیں کہ اب ان کا خدا کہاں ہے؟ ہمارا خدا تو آسمان پر ہے، اس نے جو کچھ چاہا وہی کیا، ان کے بت چاندی اور سونے کے ہیں، چاندی اور سونا ہے، یعنی کہ آدمی کی دستکاری، ان کے منہ ہیں پر وہ بولتے نہیں، ان کی آنکھیں ہیں پر وہ دیکھتے نہیں، ان بتوں کے کان ہیں پر وہ سنتے نہیں، ناک ہے پر وہ سونگتے نہیں، ان کے ہاتھ ہیں پر وہ چھوتے نہیں، پاؤں ہیں پر وہ چلتے نہیں، اور ان کے گلوں سے آواز نہیں نکلتی، ان کے بنانے والے انہی کی مانند ہو جائیں گے، لیکن مبارک ہے وہ لوگ جو زندہ خدا ان خدا پر بھروسہ کرتے ہیں جو کہ آسمان پر ہے۔ اور آج ہمیں ڈراموں میں بہت سے خدا نظر آتے ہیں، بہت سے دیوتا دیویاں نظر آتے ہیں، جن کو آج ہمارے بہت سے مسیحی ایمانداروں نے اپنے دلوں میں جگہ دی ہوئی ہے، جیسے بنی اسرائیل نے کیا۔ اور کیا کیا؟ 41 آیت میں لکھا ہے، ایمال 7 باب، اور ان دنوں میں انہوں نے ایک بچڑا بنایا اور اس بت کو قربانیاں چڑھائی، اور اپنے ہاتھوں کے کاموں کی خوشی منائی۔ یعنی کہ بت کیا ہے؟ ہاتھ آدمی کی دستکاری ہے، وہ بول نہیں سکتے، اور بنی اسرائیل نے یہی کیا۔ جب انہوں نے خداوند کی آواز کو سننا بند کر دیا، جب انہوں نے خداوند کے کلام کو سننا بند کر دیا، جیسے بائبل کہتی ہے کہ کلام ایمان سننے سے پیدا ہوتا ہے اور سننا مسیح کے کلام میں سے، انہوں نے مسیح کی، انہوں نے خداوند یہوہ الوہیم کی آواز کو سننا بند کر دیا، اور 40 سال تک بیابان میں بھٹکتے رہے۔ اور وہ پہلی پشت جنہوں نے خداوند کو چھوڑ کر گھڑے ہوئے بتوں کو اپنے ہاتھوں کی دستگیری کی پرستش کی، وہ سب مارے گئے، وہ اس برکت کو حاصل نہیں کر پائے جو خدا نے وعدے کی زمین کی ان کے کہی سی۔ اور کیا کیا؟ 41 آیت میں لکھا ہے، جب انہوں نے اپنے بت بنا لیے تو پس خدا نے منہ موڑ کر انہیں چھوڑ دیا، یعنی کہ ان کے حال پر چھوڑ دیا۔ خدا جب لوگ نہیں چاہتے کہ خدا کو اپنی زندگی میں جگہ دے تو خدا اپنی چودر کسی پر نہیں دکھاتا، وہ کہتا ہے انسان کو اس کے حال پر چھوڑ دیتا ہے کہ وہ فیصلہ کرے تاریکی اور نور میں، زندگی اور موت میں، جھوٹ اور سچ میں، بدی اور نیکی میں۔ اور خدا نے اپنا منہ موڑ کر انہیں چھوڑ دیا تاکہ آسمانی فوجوں کو پوجیں۔ یہ آسمانی فوجیں وہی فوجیں ہیں جو افسنیوں 10 باپ اس کی 12 آیت میں نظر آتی ہیں، شرارت کی روحانی فوجیں جو آسمانی مقاموں میں ہیں۔ اور یہ فوجوں کا سردار کون ہے؟ ابلیس، جسے بائبل مقدس میں صبح کا ستارہ کہا گیا ہے، جسے شیطان ازدہا کہا جاتا ہے، جس نے پہلے کیا کیا؟ فرشتوں کو فریب دیا اور خدا کے مخالفت میں کھڑا کیا، اور پھر دوسری بار اس نے کیا کیا؟ جو باغ عدن خدا نے تیار کیا، اس باغ عدن میں اس نے ہوا کو فریب دیا، اور آدم نے گناہ کیا اور گناہ دنیا میں آیا، اور اسی طرح وہ گناہ کراتا رہا اور کرتا ہے، اور اس کا کام ہے دنیا کو فریب دینا۔ سچے خدا کی پرستش کو چھوڑ کے، سچے خدا کی فرما برداری کو چھوڑ کر اپنی طرف لگانا۔ آسمانی فوجوں کو پوجا، چنانچہ نبیوں کی کتابوں میں لکھا ہے کہ اے اسرائیل کے گھرانے، کیا تم نے بیابان میں 40 برس مجھ کو ذبیحے اور قربانیاں گزرانی، بلکہ تم ممالک کے خیمہ اور رفان دیوتا کے تاروں کو لیے پھرتے تھے، یعنی ان صورتوں کو جنہیں تم نے سجدہ کرنے کے لیے بنایا تھا۔ انہوں نے چاند ستاروں کو اور بہت سے عورتوں کو، بہت سے مردوں کو، ہم دیکھتے ہیں بائبل مقدس میں بڑے واضح طور پر۔ جب ہم موابی مذہب کی تعلیم کو دیکھتے ہیں بائبل مقدس میں، تو ان کی پرستش کیا تھی؟ ننگا ناچ اپنے دیوتاؤں کے سامنے، اپنے پیدا ہونے والے بچوں کی بلی چڑھانا، ان کو اپنے دیوتاؤں کے سامنے کاٹنا اور قربان کرنا، یہ ان کی پرستش اور عبادت تھی۔ اور وہ اپنے پیدا ہوئے بچے کو چھوڑ کر اپنے دیوتا کے سامنے ننگے ناچتے تھے اور شہوت پرستی اور گناہ اور بدی کرتے تھے، یہ موابیوں کی پرستش تھی۔ پھر ہم بہت سے دوسرے لوگوں کو دیکھتے ہیں، ہم دیکھتے ہیں اخیب بادشاہ کو، جب ایلیا تشبیہ کے دور میں ہم دیکھتے ہیں 3 سال تک مینا برسا، تو اس کے جو بال کے 450 پجاری تھے، انہوں نے کیا کیا؟ انہوں نے اپنے آپ کو کاٹنا باٹنا چھریوں سے شروع کیا، اور وہ اپنے بال کے اس بال کو جسے وہ خدا کہتے تھے، جس کی پرستش کرتے تھے، اسے کہنے لگے کہ جاگ۔ کہ اگر ایلیا نبی نے کہا کہ اپنے بال خدا سے کہو، ایسا نہ ہو کہ وہ سو رہا ہو، ایسا نہ ہو کہ وہ کہیں پر مصروف ہو یا کسی دوسری جگہ پر ہو۔ اور انہوں نے تیش میں آ کر اپنے آپ کو زیادہ کاٹنا شروع کیا، لیکن ان کے خدا نے جواب نہیں دیا۔ کیوں؟ زبور نویس کہتا ہے کان ہے سنتے نہیں، ناک ہے سونگتے نہیں، زبان ہے بول نہیں سکتے، گلے ہیں لیکن آواز نہیں رکھتے۔ لیکن زندہ خدا نے کیا دیا؟ جواب دیا، اور آسمان سے آگ کو ظاہر کیا، اور ایلیا نبی نے ان تمام اس وقت کے بال کے پجاری، یعنی کہ شیطان کے پجاریوں کو قتل کیا۔ اور پھر مصر میں ہم فرعون کو دیکھتے ہیں جو خدا کی طرح نظر آتا ہے، جو اپنے آپ کو خدا پیش کرتا ہے۔ آج موجودہ دور میں ہم دیکھتے ہیں کہ بہت سے ایمانداروں نے ایسے بہت سے خدا اپنے گھروں میں گھڑے ہوئے ہیں۔ آج کوئی باندر کی پرستش کر رہا ہے، اور ایک حصہ میں باندر اور شیر اور بکری اور کتے اور پتہ نہیں کون کون سی چیزوں کو رکھا، اور ساتھ ہی دوسرے بت بنا کر رکھے ہیں، اور ساتھ ہی وہ مسیح پر بھی ایمان رکھتے ہیں۔ کیا بائبل مقدس ایسی ہمیں تعلیم دیتی ہے؟ ہرگز نہیں۔ یہی بات پالوس رسول کہتا ہے، اگرچہ آسمان زمین میں بہت سے خدا کہلاتے ہیں، بہت سے خدا کہلاتے ہیں، بہت سے خداوند کہلاتے ہیں، لیکن چھٹی آیت میں کہتا ہے ہمارے نزدیک تو ایک ہی خدا ہے. آپ کے نزدیک کتنے خدا ہے؟ ایک ہی خدا ہے، جس میں خدا باپ، بیٹا اور روح القدس ہے، جو تثلیث ہے. خدا ایسے لوگوں پر جب نظر کرتا ہے جو اس کو رد کرتے ہیں تو خدا دکھی ہوتا ہے، خدا اپنا منہ سے پھیرتا ہے، کیونکہ وہ جیسے بیابان میں اس وقت انہوں نے 40 سال تک 39 سال تک خدا کو نہ سنا، خدا نے ان کو ان کے حال پر چھوڑ دیا اور وہ اپنے نافرمانی کے گناہ کے باعث بت پرستی میں، شہوت پرستی میں، ننگے ناچ میں، بچوں کی قربانی اور فالگیری میں، یعنی کہ اپنے حساب نکالنا اور دوسری باتوں پر تکیہ کرتے ہوئے خدا کے اس انتظام سے محروم ہوئے جو خدا نے ان کے لیے کیا تھا. ہمارے نزدیک ایک ہی خدا ہے، اور وہ خدا ہے جس نے آسمان اور زمین کو بنایا، جسے ہم آسمانی باپ کہتے ہیں. یہ وہ خدا ہے. کیا کبھی، مثال ہم دنیاوی لیتے ہیں، کیا کبھی ایک عورت کے دو خصم ہوئے ہیں؟ ہرگز نہیں، کیونکہ یہ بے عزت اور بغیرتی کی بات ہے. اسی طرح خدا نہیں چاہتا کہ کوئی جڑا، جو کوئی اس پر ایمان رکھتا ہے، وہ اپنی زندگی میں دوسرے خدا، خواہ وہ کیسے بھی ہیں. بہت سے لوگ اپنے خداؤں کو تکڑی میں لیے پھرتے ہیں، بہت سے کتابوں کے پنوں پر، بہت سے، آپ جانتے ہیں میں کن کے بارے میں بات کر رہا ہوں. ہمارے ارد گرد ہمارے مسیحی اپنے ایماندار ان باتوں میں محو ہیں. کیوں؟ خدا کے کلام کے لیے ان کے دلوں میں جگہ نہیں ہے. اسی لیے بائبل مقدس کہتی ہے جس کے کان ہو وہ سنے کہ روح کلیسیاؤں سے کیا فرماتا ہے. آج ہم نے بہت سے خدا اپنی زندگی میں بنائے ہوئے ہیں. بے شک مجھے نہیں معلوم، اگر آپ کی زندگی میں کوئی ایسا خدا ہے تو اسے اپنے گھر سے، اپنی زندگی سے نکالنے کی ضرورت ہے، اور واحد سچا زندہ جو خدا ہے اس پر بھروسہ کرنے کی ضرورت ہے. میں نے بہت سے خداؤں کی پرستش کی ہے. آج ہمارے ایمانداروں میں یہ رواج پایا جاتا ہے، مردہ لوگوں کی عبادت کرتے ہیں، ان سے زندگی کے حال پوچھتے ہیں، اپنے مقدر کے بارے میں جانتے ہیں. مردہ لوگوں کی عبادت کی جاتی ہے. بائبل مقدس کے مطابق یہ غلط ہے. اور جب ہم کسی مردہ انسان کی عبادت کرتے ہیں، اس سے کچھ مانگتے ہیں، اس سے خواہش کرتے ہیں، تو ہم، جو کوئی بھی ایسا عمل کرتا ہے، وہ اپنی زندگی میں اسے خدا بناتا ہے. آج انسانوں کی پرستش ہمارے محلے میں، آج بہت سی دنیا کے بہت سے حصوں میں لوگ آدمیوں کی پرستش کرتے ہیں، آدمیوں کو اپنا خدا بنایا ہوا ہے. بائبل کہتی ہے کہ خداوند ہم کو نہیں بلکہ تیرے ہی نام کو شفقت، عظمت اور جلال ملے. بہت سے آج ٹیر پال کے شہزادے کو پوج رہے ہیں، کوئی اور خداؤں کو پوج رہے ہیں. بالکل غلط. بائبل مقدس میں کہیں بھی ایسی تعلیم نہیں. جی اگر ایسی تعلیم ہے تو یہ پھر اس تاریکی کے خدا کی طرف سے ہے، جو ابلیس، جسے اس جہاں کا خدا کہا گیا ہے، جس نے شرارت کی روحانی فوجوں کے باعث بہت سے لوگوں کو اندھا کر دیا ہے. اسی لیے ہمیں جاننے کی ضرورت ہے کہ ہم مسیحی فوجی ہیں، اور ہم جانیں کہ ہماری جنگ کس کے ساتھ ہیں. آج انجانے میں لوگ مسیح کی بھی عبادت کیے جا رہے ہیں، اور اپنے گھروں میں بہت سے دوسرے خداؤں کو بھی بٹھایا ہوا ہے. بچہ بیمار ہوا تو صدقے کے لیے سریاں ڈھونڈنا شروع کر دی. بچہ بیمار ہوا، پیٹ میں درد ہوئی تو بابوں کو ڈھونڈنا شروع کر دیا، روٹی دینا شروع کر دی، بدروہوں کو گھنڈا، بدروہوں کے بہت سے جتن کرنا شروع کر دیے، تویز دھاگے اور بہت سے چراغ جلانا شروع کر دیے. بائبل مقدس کے مطابق हमारे नजदीक एक ही खुदा है और वो बाप है जिसकी तरफ से सब चीजें हैं, जो जिंदगी देता है, जो बोलता है, जो सुनता है, जो जमीन पर जिस्म इख्तियार करता है और सलीब पर अपनी जान देता है और फिर तीसरे दिन मुर्दों में से जी उठता है। हम उस खुदा के बारे में बात कर रहे हैं और वो खुदा इंसान बना जिसका नाम रब्बुल अफवाज, अजमत और शफकत का बादशाह, कायनात का मालिक, जिसका नाम यहोवा यरी, जिसका नाम जिंदगी और राह और हक है, जिसने कहा जिंदगी का पानी मैं हूं, जिसने कहा कि मैं तुम्हें कभी तन्हा नहीं छोड़ूंगा, जिसने कहा कि अच्छा चरवाहा मैं हूं जो अपनी भेड़ों के लिए जान देता हूं, वो है बादशाहों का बादशाह खुदावंद यीशु मसीह। हम उस खुदावंद के लोग हैं। जैसे हम दुनियावी रिश्तों में कोई भी खामद अपनी बीवी के दो हस्बैंड या खामद कबूल नहीं करता, जैसे कोई भी औरत अपनी जिंदगी में अपने खामद की दो दुल्हने कबूल नहीं करता, इसी तरह खुदा भी कहता है कि मेरे सिवा जमीन पर और कोई खुदा नहीं और ये अबलीस है जिसका काम है लोगों को गुमराह करना। और उसने ऐसा ही किया। हम पुराने अहदनामा में देखते हैं उसने लोगों को गुमराह किया, नए अहदनामा में देखते हैं उसने लोगों को गुमराह किया, और आज मौजूदा दौर में देखते हैं कि उसने लोगों को गुमराह किया हुआ है। मैं अभी सिर्फ बात कर रहा हूं मसीही ईमानदारों के मतलब कि ये मसीही ईमानदारों की हालत है। खुदावंद का बंदा एलिया जब उसने खुदावंद का पैगाम सुना तो उसने बाल के सब पुजारियों को कहा कि तुम क्यों दो ख्यालों में डामाडोल हो, खुदावंद की तरफ फिरो और वो तुम्हें जवाब देगा, तुम्हारा खुदा जो नहीं बोलता वो तुम्हारे लिए कुछ नहीं कर सकता। और हमारी जंग शरारत की उस नाफरमान रूह के साथ है और खुदा ने हमें तन्हा नहीं छोड़ दिया, खुदा ने हमें यतीम नहीं छोड़ दिया, अकेला नहीं छोड़ दिया। हद से ज्यादा कुदरत, रूहुल कुद्दस की कुदरत, वही कुदरत जिसने यीशु मसीह को मुर्दों में से जिंदा किया, वही कुदरत जिससे आसमान और जमीन को खुदा अपने मुंह के कलाम से पैदा करता है, वही कुदरत उसने ईमानदारों के बातन में रखी है। लेकिन आज बहुत से ईमानदार जब कोई त्यौहार आया, कोई कब्रों की प्रस्तुति कर रहा है, कोई बुतों के आगे नाच रहा है, कोई बहुत सी जगहों पर धमाल पा रहा है, कोई कूनियों पर लेटता हुआ, कोई माथे पर कोई निशान बांधे हुए लेटता हुआ नजर आता है, और ये सब क्या है? बदरूहों की सोचों के इख्तियार और झूठों के बायस उन नापाक बदरूहों की प्रस्तुति है और कुछ भी नहीं। और ईमानदार सोचते हैं कि हम खुदा की प्रस्तुति कर रहे हैं। और ऐसा ही हुआ जब हम पुराने अहदनामा में देखते हैं बहुत से हवाला जात है। अजीज बहनों और भाइयों, खुदावंद का कलाम सच्चाई से बड़ा है। अगर चाहूं तो हम इस पर इतना सीख सकते हैं कि बहुत ज्यादा है, आप उकता जाएंगे, लेकिन उकताने की जरूरत नहीं। ये सच्चाई है, ये हमारी सिखलाई है कि हम इस जमीन पर उस रूहानी जंग के लिए तैयार हो रहे हैं। मैं खुदा का शुक्र करता हूं कि जैसे बाइबल मुकद्दस में कहती है, वो ना बोलते हैं बुत, ना सुनते हैं, ना खाते हैं, ना पीते हैं, ना बोलते हैं, वो कुछ भी नहीं कर सकते। और इसकी जिंदा मिसाल देखी है मैंने बहुत साल पहले, उस मूर्ति को गलियों में घड़ीसा, वो कुछ भी नहीं कर सकी क्योंकि उनमें कुछ ताकत नहीं। उनके पीछे जो ताकत है वो अबलीस है। अबलीस को ताकत दी गई है। अबलीस लोगों को परेशान करता है, बीमारियों में मुब्तला करता है, और अबलीस मौजजात करने की भी ताकत रखता है। वो जाली जिसे कहते हैं नकली तौर पर लोगों को शिफा देता है, नकली तौर पर लोगों को बहुत कुछ देने का क्या रखता है, इख्तियार रखता है, क्योंकि उसे इस दुनिया का खुदा कहा गया है। اسے شرارت کی رہانی فوجوں کا حاکم کہا گیا ہے اور ہماری جنگ اس کے ساتھ ہے. اور یہ ہے آسمانی فوجیں جن کی پرستش ایمال 7 کے مطابق بنی اسرائیل نے کرنا شروع کر دی. اس کے لیے آپ بہت سے حوالہ جات دیکھ سکتے ہیں. دوسرا سلاطین اس کا 21 اس کی 3 کو. میں چاہتا ہوں چند ایک حوالہ جات پڑھیں اور پھر ہم اس پر ختم کریں گے. دوسرا سلاطین اس کا 21 اس کی 3. یہاں پر ہم منحسی کو دیکھتے ہیں جب اس کے 12 برس میں جب اس نے بادشاہی کرنا شروع کی تو اس نے ابلیس کی پیروی کرتے ہوئے اپنے باپ حزقیاہ جس نے بتوں کے مذبح پہ اٹھایا تھا جس نے خدا کی پیروی کی اس نے اس کے خلاف کھڑا ہو کر 3 کے مطابق ہم دیکھتے ہیں کہ اس نے مذبح بنائے اس نے بال کے لیے مذبح بنائے اور یسیرت بنائی جیسے شاہ اسرائیل اخیب نے کیا تھا اور آسمان کی ساری فوجوں کو سجدہ کرتا اور ان کی پرستش کرتا تھا. اور یہ آسمان کی فوجیں کیا ہیں؟ ابلیس اور اس کی ساری روحانی شرارت کی روحانی فوجیں اور آج ہمیں موجودہ دور میں نظر آتی ہیں جیسے کہ لالچ بت پرستی کے برابر ہے. ہم دیکھ سکتے ہیں بائبل مقدس کا یہ واضح بیان ہے لالچ بت پرستی کے برابر ہے. آج بہت سے لوگ جادو پر کالا چیٹا پیلا نیلا بھروسہ کرتے ہیں اپنی تقدیر کو بدلنے کے لیے امبیر ہونے کے لیے بیماریوں سے رہائی پانے کے لیے مردہ لوگوں کے ساتھ بات چیت کرنے کے لیے دوسرے لوگوں کو زر پہنچانے کے لیے دوسرے لوگوں کو دکھ پہنچانے کے لیے جادو اور بدروہوں کا سہارا لیا جاتا ہے. لیکن یاد رکھیں کہ اگر جیسا کہ آپ ایماندار ہیں آپ پر کسی شے کا زر نہیں چل سکتا کیونکہ آپ خدا کا مقدس ہیں اور خدا کے مقدس کو کوئی چھو نہیں سکتا کیونکہ آپ کے گرد روح القدس کی وہ باڑ ہے. آپ روح القدس کا مقدس ہیں اور روح القدس کو جہاں پر روح القدس کی حضوری اور سکونت گاہ خداوند آپ کو کہتا ہے اور ابلیس آپ کے بال کو بانکا بھی نہیں کر سکتا. تب تک اگر خدا نہ چاہے بائبل مقدس بھری پڑی ہے. مصر میں فرعون خدا کے طور پر نظر آ رہا ہے. اکیب بادشاہ اور اس کے بال کے پجاری اسے خدا مانتے ہوئے نظر آ رہے ہیں. موابی اپنے خدا کو انہوں نے پرندے کی انہوں نے باندر کی تصویر کو بنایا ہوا تھا مورتی کو اور اس کی پرستش کرتے تھے اپنے بچوں کی بلی دیتے تھے. اور پھر ہم بہت سی سچائیوں کو دیکھتے ہیں. لوگ اپنے آپ کو قربان کرتے تھے اپنے بچوں کو قربان کرتے تھے اور آج ایسا ہی ہے. لیکن ہمارے سامنے بائبل مقدس کہتی ہے 1 کرنتھیوں 8 اس کی 6 ہمارے نزدیک تو ایک ہی خدا ہے یعنی باپ جس کی طرف سے سب چیزیں ہیں. ہمارا خدا ابتری کا پریشانی کا یا الجھن کا یا گڑبڑ کا خدا نہیں. ہمارا خدا سورج چاند ستارے یا پانی یا دریا یا باندر یا کتا یا بلی یا اور کوئی نہیں. ہمارا خدا وہ خدا ہے جس سے سب چیزیں ہیں اور جس نے سب کچھ پیدا کیا اور ہمیں یہ سب کچھ یسوع مسیح میں حاصل ہے اور موجود ہے. میرے ساتھ ایک حوالہ نکالے اور ہم اس پر ختم کریں گے. یاد ہوگا اتھینے کے لوگوں کو جب پالوس نے دیکھا ان کے شہر میں پھرتے ہوئے تو کہا کہ تم دیوتاؤں کے بڑے ماننے والے ہو. چنانچہ میں نے سیر کرتے ہوئے بہت سے معبودوں کو تمہارے شہر میں دیکھا ان کی قربان گاہوں کو دیکھا لیکن ایک قربان گاہ کو دیکھا جس پر لکھا تھا نامعلوم خدا کے لیے. اور اس نے کیا کہا؟ ایمال 17 اس کی 23. چنانچہ میں نے سیر کرتے اور تمہارے معبودوں پر غور کرتے وقت ایک ایسی قربان گاہ بھی پائی جس پر لکھا تھا کہ نامعلوم خدا کے لیے. پس جس کو تم بغیر معلوم کیے پوچھتے ہو میں اسی کی خبر دیتا ہوں. اتھینے میں جب آج میں دیکھ رہا تھا تو ان کے خدا ہزاروں کے صحاب سے خدا جو بچوں کی بلی دیتے تھے، جو اناج کے خدا تھے، جو روپے پیسے کے خدا تھے جسے ہم کہتے ہیں لشمی کے خدا، اناج کے خدا، سورج کے خدا، شہوت پرستی کے خدا، لڑائی جھگڑا کرنے والے خدا، بیماریوں سے شفا دینے والے ان کے خدا، اور پالوس یہاں پر ان کے بیان کرتا ہے تمہارے سیر کرتے ہوئے مبودوں پر غور، یعنی کہ ہزاروں کے حساب سے ان یونانیوں کے خدا تھے، اور اس نے کہا کہ میں تمہیں اس خدا کی کیا کرتا ہوں، خبر دیتا ہوں جسے تم بغیر جانے کرتے ہو، جس کی پرستش، اور 24 آیت میں وہ واضح کر دیتا ہے جس کس خدا کے بارے میں، جس خدا نے دنیا اور اس کی سب چیزوں کو پیدا کیا، وہ آسمان اور زمین کا مالک ہو کر ہاتھ کے بنائے ہوئے مندروں میں نہیں رہتا، دوسرے مطلب سے اس کا مطلب دوسرا کہ وہ ہاتھ کا بنایا ہوا خدا نہیں، ہاتھ کے بنائے ہوئے مندروں میں نہیں رہتا، نہ کسی چیز کا محتاج ہو کر آدمیوں کے ہاتھوں سے خدمت لیتا ہے۔ ہمارا خدا زندہ خدا ہے، وہ ہم سے خدمت نہیں لیتا کہ ہم اس کا کان بنائیں، ہم اس کا ناک بنائیں، ہم اس کی پونچھ بنائیں، ہم اس کی تصویر بنائیں اور پھر اس کو کھلانے کے لیے اس کے سامنے دودھ پیش کریں، اس کے سامنے سری پیش کریں، اس کے سامنے روپے پیسے کو پیش کریں۔ نہیں، ہمارا خدا ایسا خدا نہیں، بلکہ لکھا ہے نہ کسی چیز کا محتاج ہو کر آدمیوں کے ہاتھ سے خدمت لیتا ہے، کیونکہ وہ تو خود سب کو زندگی اور سانس اور سب کچھ دیتا ہے، اور اس نے ایک ہی اصل سے آدمی کی ہر ایک قوم کو تمام روح زمین پر رکھنے کے لیے پیدا کیا، اور ان کی میعاد اور سکونت کی حد مقرر کی، تاکہ خدا کو ڈھونڈے شاید کہ ٹٹول کر اسے پائیں، ہر چند وہ ہم میں سے کسی سے دور نہیں۔ یہ ہمارا خدا ہے جس نے آپ کو پیدا کیا، جو آپ کے اندر ہے۔ آپ ابلیس جو کہ دعویٰ کرتا ہے، جس نے کہا کہ میں خدا کی مانت بنوں گا، وہ چاہتا تھا کہ وہ قدرت جو آج آپ کو حاصل ہے، دو درجہ آپ کو حاصل ہے، وہ حاصل کرے، لیکن آج بہت سے ایماندار اس درجے کو بھولے ہوئے ہیں۔ وہ خدا کی قدرت کو چھوڑ کر آج انسان کے بازو پر بھروسہ کرتے ہیں۔ خدا کہتا ہے جو انسان کے ہاتھ پر بھروسہ کرتا ہے وہ لانتی ہے، اور جب ہم اپنا بھروسہ کسی لکڑ پتھر یا کسی گائے پھوس یا باندر پر رکھتے ہیں تو ہم خدا کی نظر میں، خدا ہمیں واضح کہہ دیتا ہے کہ تم ان چیزوں پر بھروسہ کرتے ہو جو اپنے آپ کو، جو اپنا منہ نہیں صاف کر سکتے، ان پر بھروسہ کرتے ہیں، اس لیے تم لانتی یعنی کہ لانت ہو، لانت میں ہو۔ اور جب بہت سے لوگ ایسا کرتے ہیں تو وہ لانت میں آ جاتے ہیں، لیکن خدا کہتا ہے کہ میں نے زندگی اور موت کو، لعنت اور برکت کو تمہارے آگے رکھ دیا ہے، چناؤ تمہیں کرنے کی ضرورت ہے۔ آج بہت سے ایمانداروں کو چناؤ کرنے کی ضرورت ہے، آج بہت سے ایمانداروں کو سننے کی ضرورت ہے کہ جو خدا انہوں نے بنائے ہوئے ہیں، جن کے بارے میں وہ کہتے ہیں کہ خدا ہی نے انہیں بنایا ہے، انہیں بتانے کی ضرورت ہے کہ آپ غلط کر رہے ہیں۔ جیسے ایک عورت کے دو خصم نہیں ہوتے، ویسے ہی خدا جو واحد خدا ہے، ہم اس کے سامنے کسی اور کو خدا نہیں بنا سکتے، کیونکہ یہ اس کی بے عزتی ہے، اس کی بے حرمتی ہے۔ کیونکہ ہمارا خدا جس نے آسمان اور زمین کو بنایا، وہ خدا ہے جو ہمیں زندگی اور زندگی کی سانسیں دیتا ہے۔ آئے ہم خداوند کے حضور جھکیں۔ خدا باپ تیرا شکر ہو، تیرے کلام کے لیے جو زندہ اور دھوداری تلوار سے زیادہ تیز ہے، تیرا شکر کرتے ہیں۔ سننے والوں کو بڑی برکت دے، اور جہاں جہاں پر آج تیرے کلام نے خداوند خدا زخم دیا ہے، خداوند خدا ہماری تربیت اور نصیحت کی ہے، صلاح کی ہے، الزام لگایا ہے، اسے تو دور کرتا ہے۔ تو نے کہا کہ اپنے گناہوں کا اقرار کرو اور میری طرف مڑو، میں تمہیں پاک اور صاف کروں گا۔ ہم تیرا شکر کرتے ہیں، خداوند یسوع مسیح کے نام میں یہ دعا مانگتے ہیں، آمین۔